नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले रामेश कोइरालाको संस्करणात्मक कृति आमाको मुटु लिएर आइपुगेको छु। यो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। 2068 सालमा यसको पहिलो पटक प्रकाशन भएको थियो। हामीले रामेश कोइरालाको संस्मरणात्मक कृति आमाको मुटु गएको साता पाँचौं श्रृङ्खलासम्म सुन्यौं। 106 पृष्ठमा ल्याएर मैले रोकेको थिएँ। आज यसको सातौं श्रृङ्खला वाचन छैठौं श्रृङ्खला वाचन सुरु गर्छु पृष्ठ 107। आमा, टोयलेटको ढोका यी यसरी खोल्ने र बन्द गर्ने है? मस्कोका लागि काठमाडौँबाट उडेको एरोफ्लोटको प्लेनमा आमालाई सम्झाउँदै हुनुहुन्थ्यो नव दाजु। केही मात्रामा खुसी, थोरै रोमाञ्च र धेरै मात्रामा डर मिसिएको अनुहार लिएरै आमाले बुझे जस्तो गर्नुभयो। प्लेन चण्डुको नाममा जिन्दगीमा दुई चार पटक सानो ट्विन एटरमा विराटनगर भोजपुर र भद्रपुर काठमाडौँ गरेकी आमा आज अन्ततः अपरेसन गरेर ठिक हुन्छ भन्ने आशले रस्सा जाँदै हुनुहुन्थ्यो। बा ठिक नहुने हो, बा अपरेसन नै गर्न सकिँदैन भन्ने हो। आमा नव दाजु र सुरेश दाजु यही सोच्दै बसे होलान्। आमालाई परदेशमा केही नराम्रो भयो भने, मनमा यो विचार आउने बित्तिकै मलाई त आतेश लाग्थ्यो भने, सबै जिम्बा लिएर अभिभावक हुनुभएको नव दाजुको मनस्थिति कस्तो थियो होला? खै फर्किएर आइन्छ कि आइन्न? बुबा र कवितासँग भद्रपुरमै बिदाबारी हुनुभयो आमा। सुरेश दाजु चाहिँ काठमाडौँसम्म पुर्याउन जाने हुनुभयो अरे। छोराहरू दुवैजना हुन्छन्, राजीव छन्, जुगल छन्, किन चिन्ता लिन्छेस्? सबै ठिक हुन्छ, बुबाले ढाडस दिनुभयो। डाक्टर कार्कीले त आमालाई वाक्य पूरा गर्ने गाह्रो भयो। ज्योतिष हुन् र तिनी, त्यत्रो ठूलो देशमा जाँदैछ नवले, झन् ठिक हुन्छ भनेर पिर नगर। बुबा वास्तवमा आफूलाई पनि सान्त्वना दिँदै हुनुहुन्थ्यो। ल त, आमा र बुबाको बिदाबारी सकियो। सानो कुरामा पनि रुने पिलन्धरी कविता र आमाको संयुक्त रुवाई निकै लामो थियो अरे। सानो प्लेन जस्तो नहलिने अनि कानमा रुवा पनि नहाले हुने, निकै सजिलो लाग्यो अरे आमालाई त्यो ठूलो रसियन प्लेन। यत्रो ठूलो प्लेन त बनाउनेहरूले मेरो अपरेसन गर्न के नसक्लान् र? आमा अलि ढुक्क हुनुभयो। बादलमाथि उडेको प्लेनको झ्याल बाहिर हेर्दा ती बादल पनि साना ठूला हिमालय जस्ता देखिने। तिनै बादलका हिमाल सँगसँगै आफ्नो विगत पनि सिनेमाको पर्दामा चलेका दृश्य जसरी नै आइरहे रे। पेदिम र इलाम बस्दाका केही वर्ष बाहेक सधैँ अभावै अभावमा बितेको जिन्दगी, अझ त्यसमाथि पछिल्ला 16-17 वर्षदेखि थपिँदै आएको यो मुटुको रोग, खै कसरी रमाइलो लाग्दो सम्झिनका लागि समेत। धान भर्खरै काटेको, तोरी छर्नुपर्ने, साथै भद्रपुरबाट हिँड्ने बेला गरेको पैसाको जोहो पनि सम्झिएछ। काम नभएको पट्यार लाग्दो यात्रामा घरमा बाँकी रहेको सुन धितो राखेर 10,000 जति मात्रै भयो, अझ चाहिएला भन्ने जनाउ दिनुभयो आमाले बुबासँग। खै अरू कताबाट ल्याउने हो? अलिकति मेरो सञ्चयकोषबाट आउँछ, चिठी बनाइसकेको छु, धेर थोर अझै खोजौला नि त, बोटमा फल्दैन, पैसा खोज्नु कति गाह्रो हुन्छ। सबैतिर ऋणपान खोजखाज गरेर थैली अलिकति भए पनि ठूलो बनाउनु भएछ अनि पैसा साट्न नव दाजुलाई जिम्मा दिइवरि तिनैजना काठमाडौँ आउनुभएछ। डी अधिकारी को हो? काठमाडौँ एयरपोर्टमा एरोफ्लोटको चेक इन गर्ने काउन्टरको मान्छे करायो। नव दाजु सबैभन्दा पछाडि, आमा बीचमा र रमाइरहेको सुरेश दाजु सबैभन्दा अगाडि काउन्टर नजिकै हुनुहुन्थ्यो। कसैले पनि बोर्डिङ पास लिन नआएपछि त्यो मान्छेले नजिकै उभिएको सुरेश दाजुलाई सोधिहालेछ। भाइ, तपाईँको नाम के हो? सूर्य। डी अधिकारी हो दाई, नव दाजुले उछिनिहाल्नुभयो। अझ सुरेश दाजुको हात समातेर पछाडि तान्दै, यो भाइ पनि कस्तो रहेछ, यहीँ अगाडि बसेर पनि आफ्नो नाम बोलेको धरि सुन्दैन, फतफताउँदै बोर्डिङ पास दियो अरे। यसो अलिअलि भए पनि चलाक हुने रहरै नभए जस्तो। यो सुरेश दाजु कहिल्यै सुध्रिनु भएन, हामी जस्तो कहिले बिग्रिनु भएन भन्ने पनि हुन्छ। नव दाजुले रसियाबाट फर्किएका एकजना अधिकारीजीलाई भेट्नु भएछ काठमाडौँमा। उनी फेरि रसिया नजानी भए पनि टिकट चाहिँ दुईतर्फी नै किनेका रहेछन् मस्कोमै। उनले काठमाडौँ मस्कोको रिटर्न टिकट बाँकी नै थियो। नव दाजुले पनि सुरेशलाई लगे सजिलो पनि होला, देश पनि घुम्ला भन्ने सोचेर त्यो टिकट सस्तैमा लिनुभएछ। पासपोर्ट बनाउन र भिसा लिन केही गाह्रो थिएन। त्यति बेला एरोफ्लोटको प्लेन भर्खर भर्खर काठमाडौँ आउन थालेको थियो। उसको आफ्नै बोर्डिङ पास नभएकाले आरएनएससीको बोर्डिङ पासमा हातैले लेखेर दिन्थे, अनि अध्यागमनमा त्यो बोर्डिङ पासको नामसँगै कसैले पनि पासपोर्टको नाम बिडाउँदैनथ्यो। त्यसरी नै सुरक्षा जाँचमा बोर्डिङ पासको पछाडि छाप लगाउने मात्रै, एउटै मात्र समस्या, एयरपोर्टमा अर्काको नामको बोर्डिङ पास लिने। अधिकारीजीको पासपोर्ट र टिकट दिएर बोर्डिङ पास लिन लाइनमा बस्नुभएको दाजुलाई त्यति विधि यसो यसो भन्नु है भनेर घोकाएको सोध्न पाएको छैन। सूर्य नाम भन्नै पर्ने। अचम्म लाग्छ, कस्ता सरल दिन थिए ती। अर्काको नाममा जहाजमा विदेश उडाउनु उद्योग भएको थिएन, त्यसैले पैसा खुवाउने होइन आँट गर्नेहरू उड्न सक्थे। नव दाजुको दुस्साहस काम लाग्यो। गाईको मासु हालेको होला भने आमाले मस्को नपुगुन्जेल चिया र बिस्कुट मात्रै खानुभएछ। विशाल एयरपोर्ट, प्लेनको ढोकैसम्म आइपुग्ने सुरुङ जस्तो बाटो, एयरपोर्टभरि ठुल्ठुला प्लेनै प्लेन, चौडा र सफा बाटा र बेतोडले बत्तेका गाडीहरूबाट झुलुक्क देखिने अग्ला अग्ला घर। आमाको मस्को संस्मरण यति थियो, एकपटक मेट्रो चढाउन लगेको, हिँड्ने भर्याङमा चढ्दा त सजिलै भयो, उत्रिँदा चाहिँ सक्नु भएन र लड्नु भयो। त्यसपछि त कुन कुन स्टेसनमा हिँड्ने भर्याङ बाहेक साधारण सिँढी पनि छ भन्ने जानेर मात्रै अर्को एक दुईपटक मेट्रो चढायौँ। यसकारण पनि घुमफिर चाहिँ अलिक कमै भएछ। ल है आमा, म्लेच्छेको देशमै भए पनि ढोगे। एयरपोर्टमा भेट्दा बाँकी राखेको ढोगाई मस्कोमै अध्ययनरत जुगल काकाको होस्टेलको कोठामा आउने बित्तिकै विनोद भावले पूरा गरे। जुगल काका र म भात पकाउने बन्दोबस्त गर्न थाल्यौँ। धेरै काम त एयरपोर्टमा लिन जानु अगावै सकिसकेका थियौँ, त्यसैले हाम्रो विद्यार्थी खानाभन्दा अलि भिआइपी खाना बनाउन धेरै बेर लागेन। नयाँ ठाउँ, नौलो परिवेश र लामो हवाईयात्राको मिश्रणले होला। आमा र सुरेश दाजुले केही पनि नबोली सफासप भात सक्नुभयो। नव दाजु लुगाङ्स जाने बन्दोबस्त मिलाउन निस्किनु भयो, अनि हामी चाहिँ सुतिरहेकी आमालाई कोठैमा छोडेर करिडोरको छेउमा सुरेश दाजुसँग गफिरह्यौँ निकै बेर। नेपाल नगएको डेढ दुई वर्ष भइसकेको थियो, अनि भद्रपुर चन्द्रगढीका कुरामा हाम्रो संयुक्त रुचि, बिर्जी रिक्सावालदेखि भ्यालियमबाट सुरु भएको हाम्रा केही साथीको फेन्सी डिल हुँदै टिडिजेकिसम्मका यात्रा र नियति समेतको खबर सोध्न भ्याइयो। झन् भद्रपुरको स्वास्थ्य स्थितिबारे जानकारी नलिने त कुरै भएन। भाइ त के गर्छस्, लाभोस जान्छस् कि हामीसँगै लुगान्स, नव दाजुले सोध्नुभयो। त्यसै भागेर आएको म त, पर्सितिरै लाभोस लाग्नु पर्ला ट्रेनमै, अनि एक दुई दिनपछि लुगान्स सिधै आउँछु, अलिकति पढाइको मेरो मिलाइवरि। भोलिपल्टै आमाहरूलाई ट्रेन चढाएर अर्को दिन लागे आफ्नै सहरतिर। मार्च अप्रिलतिरको समय, हिउँ भर्खरै पग्लिँदै भए पनि रुखमा नयाँ पालुवा आउन थालेकोले निकै रमाइलो अनुभव हुन्थ्यो रसिया। तर अर्कातिर जुन महिनामा आउने जाँचको तयारी गर्नु थियो, कुनै कक्षा हाप्यो कि बित्तासै पर्ने। आफ्नो इन्स्टिच्युटमा राम्रै पढ्ने विद्यार्थी भए पनि हरेक विभागीय प्रमुख र प्रोफेसरका अगाडि गएर आफ्नो समस्या भन्दा चाँडै आएर छुट्टीको पाठ समेत तयार पार्छु भनी बाचा गर्न निकै गाह्रो भयो। बल्ल तल्ल छुट्टी पाएँ केही समयका लागि र लागे लुगाङ्सतिर। लुगान्स 91,000, लुच्नी एक्सटेन्सन नम्बर 5, घर नम्बर 21, अपार्टमेन्ट नम्बर 163। आमाको ठेगाना यही भयो पछिल्लो 4 महिना। नव दाजुले सबै भाँडाकुँडा बन्दोबस्त गरिसक्नु भएछ, अनि दाल बाहेक सबैजसो नेपालकै जसरी खान पाइने गरी सामान पनि मिलाउनु भएको। मस्कोको इन्डियन रेस्टुरेन्टबाटै मसला र अचार समेत ल्याउनु भ्याइसक्नु भएछ। हामी मस्कोको करिडोरमा भद्रपुर ज्ञान प्राप्त गरिरहेकै बेला सारी लाएर घुम्ने एउटी बुढी देख्न थालेपछि वरपरका मानिस त्यसै त्यसै हाम्रा नजिक हुन थाले, धेरै मात्रामा आदरले अनि केही कुतूहलताले होला। रसियनको विचारमा सारी भारतीय महिलाले मात्र लाउँछन्, झन् निधारको टिका र पोतेले त पक्कै भारतबाटै आएको जस्तो हुँदो रहेछ। सबैले त्यही सोध्ने। नेपालमा बसुन्जेल भारतको भ समेत सुन्न नचाहने ढोङ गरेर बाँचेका हामी त्यहाँ त भारतको छिमेकी देश भनेकै भरमा अतिरिक्त इज्जत लाभ गरिरहेका थियौँ। त्यसैले होला आएको दुई चार दिनमै ट्याक्सी ड्राइभर सासा हरदम नाच्न तयार हुने तिनकी श्रीमती लेना, स्कुल टिचर मासा, अगाडिको घरमा दिमा, उनैकी सानी छोरी कात्या हाम्रा राम्रा छिमेकी भइहाले। म हतार हतार 24 घण्टाको रेलयात्राबाट लुगाङ चाहेको कामै कान्छाको भइहाल्यो। भात पकाउने, तरकारी किन्नेदेखि सुरेश दाजुलाई घुमाउने अनि आमासँग बिहान बेलुका नजिकैको पार्कतिर घुम्न जाने, घर बस्दा अप्ठ्यारो मानी मानी म्याक्सी लाए पनि सारी नलाई ढोकाबाट बाहिर ननिस्कने नमान्ने हाम्रो आमा। सारी पनि सधैँ रातो, अरू सारी त खै किन हो, लाउनु नै हुन्थेन। सधैँ अरूको कुतूहल आफैले मेटाइदिने गरेको थिएँ। एक दिन त एउटाले आमालाई भेट्टाइहाले, नमस्ते, तपाईँ इन्डियाबाट आउनुभएको हो? मुझे समझ नै आया, तु हिन्दीमै बोलो न। आमाले उनको रसियन के बुझ्नु, आफ्नै पाराको हिन्दी बोल्नुभयो। टुवा परेका ती मान्छे अझ केही सोध्ने उपक्रममै थिए, बताइदिए रसियनमै, मेरी आमा रसियन बुझ्नुहुन्न, हामी नेपालबाट आएका। ए नेपाल रे, कहाँ छ त्यो नेपाल चाहिँ? भारत र चीनबीचको सानो देश नेपाल, उसले बुझे जस्तो लागेन। हाम्रो देशमा सगरमाथा छ, थाहा छैन सगरमाथा? नेपाल भनेको सुनेकै हुँदैन थियो, तर सगरमाथा चाहिँ सबैलाई थाहा थियो। हामी सबैलाई यसरी नै आफ्नो देश चिनाउँथ्यौँ। हाम्रो वार्तालापमा ध्यान दिइरहनु भएकी आमाले ती रसियनबाट अलिक पर पुग्ने बित्तिकै सोधिहाल्नुभयो, कान्छा यिनीहरू हिन्दी पनि बुझ्दैनन्? यो जवाफ फर्काउनु निरक्षा आमालाई, मैले फर्काइनँ, हाँसेँ मात्र। त्यसपछि आमाले उनीहरूसँग केही नबोली लाठी जस्ती भएर हाँस्ने मात्र गर्न थाल्नुभयो। जाउँ दाजु भरे सूर्य दाईकोमा, खसी काटेर ल्याउनु भएको छ अरे गाउँतिरबाट, बेलुका सुरेश दाजुलाई भने। हामीले खसी भने पनि खासमा त्यो गाउँतिर पालेको भेडा वा बोका हुन्थ्यो। अनि भात कसले पकाउँछ? नव दाजुले किताबबाट झिकेर आँखा मतिर तेर्साउनु भयो। हामी पकाइवरि जान्छौँ, राति त फर्किहाल्छौँ नि। तिमीहरू घुम्न मस्ती गर्न आएका गर न, रिसाउनु भयो नमज्जासँग। मलाई चाहिँ आमासँग छोडेर घुम्न जाँदैछन् भन्ने वाक्य उहाँको मुहारभरि टाँसिए चाहिँ लाग्यो। तर वाद विवाद गर्नु ठिक होइन भनेर सुरेश दाजुलाई इसारैमा बाहिर निस्कन लगाएँ र पछि म पनि निस्केँ कोठाबाट। पहिलोचोटि गाली खाइएको भए पो नमज्जा लाग्नु, केही नभए जसरी नै लाग्यौँ दुबै सूर्यदाईको डेरातर्फ। लोकांशमै डाक्टरी पढ्दै गरेका सूर्यदाई र गोकर्णदाई एउटा पुरानो एकतले घर भाडामा लिएर बसेका थिए अनि हामीलाई सधैँ ढोका खुल्ला थियो त्यो घरमा। जाँच नभएका बेला सधैँ गलैँचामा तास हुन्थ्यो। फिट्न थाल्यो कि पकाउँदै गरेको भात समेत छोडेर सबै बसिहाल्ने, आमासँग धुमधुम्ती बस्नुभन्दा त त्यहीँ रमाइलो हुन्थ्यो। त्यसैले हरेक बाहनामा त्यतै पुग्थ्यौँ। खसीको मासु त न्यू मात्र, हाम्रो धाउन त त्यहाँ गएर भोड्का खाँदै तास खेल्नु थियो। त्यसैले सूर्यदाई कहाँ जाने सुरेश दाजु पछि त हस्पिटल जान मेलो नपाए पनि उहाँको डेरामा बाटो नबिराई पुग्ने हुनुभयो। नव दाजुले डाक्टर भलेउदासँग एक हप्ता जति पछिको समय मिलाउनु भयो। अब मेरो काम सुरेश दाजुलाई रसिया देखाउने मात्रै भयो। देखाएँ रसिया राम्रैसँग, आइसक्रिम, भोड्का, चुरोट अनि बियर मार्फत, सस्तो र मिठो आइसक्रिम। एक दुई पटक त 2 किलोसम्म खाइयो दुई भाइले, पसल्ने केटीलाई छक्क पार्दै। आमाले रसियन एक शब्द नबोले पनि सुरेश दाजुले पुगेको 3 दिनभित्रै केही संवाद केही शब्द सिक्नुभयो। मोजना पकुरिस, खै खै म पनि सल्काउँ। नव दाजु यु आर ग्रेट, अलिअलि भोड्का लागेको बेला भावक हुँदै भने, नकारात्मकलाई जाड लाग्यो। मलाई थाहा थियो मलाई भन्दा नव दाजुलाई सेन्टी हुन 10 गुणा बढ्दा आउँथ्यो। अझ केही त थप्नु नै हुन्छ भन्दा भन्दै थपिहाल्नु भयो। बुझिस् नसै, आमालाई ठिक बनाएर देखाउनुपर्छ। कसलाई देखाउने सोधिन, तिमीहरू पो घुम्न आएका, मलाई कति टेन्सन छ तिमीहरूलाई के थाहा, झन् होमा हो गरेको अस्तिको रिस पोखिहाल्नु भयो। हुन पनि मेडिसिनको अन्तिम जाँचभन्दा 1 महिना अगाडि आमाको उपचार गराउनु ल्याउनु भएको थियो। जाँचपछि आमालाई बोलाएको भए पनि त हुन्थ्यो नि। 6 वर्षको अथक मेहनतले नव दाजु एमडी अनर्स हुने लाइनमा हुनुहुन्थ्यो, त्यसैले पास मात्र भएर नहुने, अन्तिम 4 वटै राज्य स्तरीय जाँचमा डिस्टिङ्सन ल्याउनै पर्ने थियो। अनि त्यसैको मुखमा आमालाई आफूसँग भएको सम्पूर्ण पैसा समेत खर्च गरेर अपरेसन गराउने हिम्मत गर्नुहुने दाजुलाई ग्रेट नभनेर कसलाई भन्नु? हतार गर्नुमा एउटै कारण देखिन्थ्यो, डाक्टर कार्कीले तोकिदिएको 6 महिना। जाँच सक्दा नसक्दै दुई महिना पनि त बाँकी बस्दैन थियो। छोड्दे यी कुरा, बरु इकोपो कहिले गर्ने भन्न। अस्ति डाक्टर भलेउदालाई भेटेपछि उनले आमालाई जाँचेर इसिजी र एक्सरे गर्न लगाएका थिए। सबै रिपोर्ट हेरिसकेपछि उनले एउटा इको गरेर आउन भनेका थिए। दाजु, इको अलि पछि गरे हुन्न, म लाभोस गएर डिनसँग कुरा गरेर जाँचको तयारी मिलाएर आउँछु, अनि मसँग पुरै एक महिना जति हुन्छ नि अपरेसन हुने बेलामा। सबै पछाडि पछाडि सार्दा सार्दै निकै ढिलो होला नि, मेरो जाँच पनि भइराखेको हुन्छ। नभए दाजुको भनाइ झन् मनासिब थियो, नि पर्सि नै इको गर्ने भइयो। म इको गरेपछि लाभोस लाग्ने भए, अझ दुई दिन थियो हामीसँग। सुरेश दाजुलाई फेरि फुर्सदिलो भएर घुमाउन थाले। निकै वर्षपछि सुरेश दाजु र म सँगै थियौँ। हुर्किसकेका साथी सर हैसियतमा मेरो पहिलो सङ्गत सुरेश दाजुसँग। अब कुटाइखाने श्रेणीबाट म माथि उक्लिसकेको थिएँ, अनि सुरेश दाजुलाई लुगाङ्स घुम्न भाषाका कारण पनि मेरो जरुरी भएकाले थोरै समयभित्र हामी दौतरी भइसकेका थियौँ। मानिसले आफ्नो आदर्श व्यक्ति कसरी र कसलाई बनाउँछ अप्रत्याशित नै हुने रहेछ। केटाकेटी समयदेखि नै त को जस्तो बन्न चाहन्छस् भनेर मैले आफ्नै मनसित सोद्धा सधैँ एउटै जवाफ पाउँथेँ, सुरेश दाजु जस्तै। आमाले दाजुलाई कुचाले पिटेको र स्कुलको रिजल्ट निस्किएका दिनहरू बाहेक है। हो, म सुरेश दाजु जस्तै बन्न चाहन्थेँ, अग्लो तर कालो चाहिँ होइन, हृष्टपुष्ट जिउडाल, दुई तिनजनालाई त त्यसै पछार्छ जस्तो। फुटबल होस् कि क्रिकेट, ह्यान्डबल होस् कि भलिबल, पौडी खेल्न होस् कि टेबल टेनिस, जुनसुकै खेलमा मभन्दा कता हो कता राम्रो। सानो छँदा गुच्चा र तासमा सधैँ जसो जितिराख्ने, झन् ठाकुरगञ्जसम्मै रेलको लिकै लिक हिँड्दै बटुलेका थरी थरी चुरोडका खोलले गर्दा खापको त सत्यनारायण सेठ जस्तै। फेरि दाजुहरूलाई भद्रपुरको पद्मचित्र मन्दिरदेखि मौसमी मेलाहरूमा समेत टिकट नचाहिने। गर्मी छुट्टीमा पौडी खेल्न जाँदा हामीले चाहिँ चौकीदारको मात्र होइन, रोटे कमिला समेतको आँखा छलेर आँप लिची चोर्नुपर्ने, अनि दाजुहरूको ग्याङले चाहिँ हम लोग लिची खानेकै लिए आए भनेपछि त्यही चौकीदारले खटियामा बसाएर छानी छानी राम्रो राम्रो टिपेर ल्याइदिने। अब त्यही अतिरिक्त क्रियाकलापले गर्दा बनेको मेरो आदर्शसँग म लुगाङ्स घुम्दै थिएँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रामेश कोइरालाको पुस्तक आमाको मुटुको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रामेश कोइरालाको पुस्तक आमाको मुटुको वाचन लिएर आएका छौं र यसको बाँकी अंश वाचन अब सुनौं। इको गर्न जाने दिन आयो। सबैजना लाग्यौं लुगाङ्स हृदय केन्द्रतिर। डाक्टर भलेउदासँग हामी एकजना कार्डियोलोजिस्ट भेट्न गयौं र इको गर्ने कोठामा छिर्यौं। त्यतिन्जेल मैले इको कार्डियोग्राम गर्ने मेसिन देखेकै थिएन। एउटा टिभी जस्तो मोनिटर भएको अग्लो मेसिन हुँदो रहेछ, बटनै बटन भएको। आमालाई भित्तातिर अलिक कोल्टो पारेर सुत्न लगाएर त्यो मेसिनसँगैको सानो खाटमा र ती कार्डियोलोजिस्टले मेसिन अन गरे। अल्ट्रासाउन्ड गर्ने प्रोबलाई जेलीसँग डुबाएर छातीमा घुमाउन थाले। टिभीमा सेता र काला छाया देखिन थाले। निकै बेर त्यसरी जाँचिसकेपछि आमालाई उठ्न लगाए। मेसिनको एक छेउबाट चार पाँचवटा सेता कागत निस्किन थाले। तिनै कागत लिएर दुवै डाक्टर ढिजाल नजिकै गएर घाममा ओल्टाई पल्टाई गर्दै सुकाउन पो थाले। केही बेरमै ती सेता कागत श्याम श्वेत फोटा भए। आमाको मुटुको इकोका तस्विरले। राज नवदाजुलाई यही नामले बोलाउँथे रसियनहरू, सायद उनीहरूले सुनिरहेको राज कपूरका कारण सजिलो नवराज भएर। तिम्री आमाको मुटुमा धेरै ठूलो प्वाल छ, करिब 30x35 मिलिमिटरको। यस्तै फोक्सोमा जाने रक्तनलीको प्रेसर पनि एकदम धेरै छ, 110 मिलिमिटर मर्करीसम्म। त्यसैले दाहिनेतिरको भल्भ पनि लिक गर्दैछ, सजिलो गरी बुझाउन प्रयास गरे भलेउदाले। राज मेरो कुरा बुझ्यौ? नवदाजुबाट कुनै प्रतिक्रिया नआएपछि फेरि सोध्यो उनले नै। धन्यवाद भलेउदा, अलिअलि बुझे, अब के गर्ने? बल्ल नवदाजुको बक फुट्यो। हेर, त्यसरी लामो समय यो मुटुको पालबाट रगत यताउता गरेकाले फोक्सो समेत बिग्रिसकेको छ। झन् अब त रगत त्यो पालबाट बायाँबाट दायाँ कोठामा मात्र होइन, समय समयमा उल्टो गरी बग्न थालेको छ। निकै गाह्रो अवस्था छ। के अब अपरेसन हुँदैन त? बलुदाले नवदाजुलाई ढाडस दिँदै हातमा समातेर भने, राज चिन्ता नगर, सायद अझै पनि मिल्छ होला। यकिन गर्न, एकपटक हामी मुटुमा एउटा तार छिराएर सबै कोठाको प्रेसर र अक्सिजनको मात्रा हेर्छौँ, त्यहाँको रगतमा मिल्नुपर्ने हो। चिन्ता नगर, हामी आशावादी भयौँ। अब घर जाउँ, बिदा माग्नुभयो नवदाजुले। होइन, अर्को तलामा गएर एउटा फोक्सोको जाँच गराएर रिपोर्ट सहित आऊ अहिले नै। लाग्यौँ तेस्रो तलामा, पल्मोनरी फङ्सन टेस्ट पिएफटी गर्ने कोठा खोज्दै। मुखमा एउटा नली लगाइदिएर कहिले लामो सास तान्ने, कहिले जोडले सास छोड्ने, त कहिले सास रोक्ने, के गर्न लगाइरहे। म दोभाषेका रूपमा उनीहरूले हराएको कुरा आमालाई तुरन्तै नेपालीमा भन्दै गएँ। उनीहरूले भनेपछि मैले बुझाउन निकै समय लिँदो रहेछु। जाँच बिग्रेको बिग्रै गऱ्यो, बल्ल तल ठिक जाँच भयो। फोक्सोको काम पनि खराब रहेछ, सायद यही एएसडीले होला। रिपोर्ट हेरेर बलेउताले भने, बिचरा उनलाई के थाहा नेपालमा दाउराले भात पकाउनुपर्छ, उनलाई के थाहा फोक्सो बिग्रिनुमा बुबाको धुमपान पनि एउटा परोक्ष कारण हो। उनैले उपाय निकाले, एक महिना बेलुन फोक्न लगाउने। इको गरेपछि मिल्ला जस्तो छ भनेकाले एकिन गर्ने राइट हार्ट क्याथेटराइजेसन गर्न भर्ना हुनुपर्ने रहेछ। एक दिन अगाडि नै गएर रगतको जाँच गर्न दिइसकेका थियौँ, फेरि दल बल नै लाग्यौँ हार्ट सेन्टरतर्फ। राति पनि बस्नुपर्छ भनेकाले लुगाफाटो समेत लिएर गएका थियौँ। राइट हार्ट क्याथ गर्ने बेला दिएको क्याबिन चाहिँ उनीहरूले हामीलाई पछिसम्मै दिए। आमाको दोबासे भएर को जाने? क्याथ गर्ने डाक्टरले सोधे। भाइ तैँ जा, म त हेर्न सक्दिनँ, नवदाजुले मलाई हराउनु भयो। यो क्याथ भनेको पनि सानोतिनो अपरेसनै होला भन्ने ठानेर म पनि अलि डराइरहेको थिएँ, तर हेर्ने उत्सुकताले म क्याथ ल्याबभित्र छिरेँ। डाक्टरले एकदमै भारी ज्याकेट लाउन हराए। सबै लुगा फेरेर त्यहाँको हरियो सर्ट र सुरुवाल लगाइसकेपछि, हट, त्यस्तो भारी एप्रोन लगाएर कसरी काम गर्ने होला? के गर्न आँटेको? यी ठुला मेसिन के हुन् र आमालाई कति बेला के भन्नुपर्छ? सबै कुरा डाक्टरले मलाई छोटकरीमा बताए। आमा सुतेको टेबलमाथि एउटा ठुलो डल्लो यताउति सार्न मिल्ने खालको रहेछ एक्सरे गर्ने मेसिनले, अनि आमाको देब्रे हाततिर माथि भित्तामा एउटा ठुलो टिभी जस्तै भाँडो थियो, त्यसमा देखिन्छ अरे एक्सरे, जसलाई मनिटर भन्दा रहेछन्। त्यसैको छेउमा ठुल्ठुला रात अङ्क आउने अर्को टिभी जस्तै बक्स थियो, डिजिटल डिस्प्ले गर्दो रहेछ मुटुभित्रका कोठाहरूको प्रेसर। आमाको जाँच सुरु भयो। दाहिने काचबाट एउटा सियोले घोचेर लामो तार छिराए ती डाक्टरले। मनिटरमा हेर्दै कालो तार मुटुमा पुगिहाल्यो। त्यही मनिटर तथा अर्को मेसिनको इसिजी र प्रेसरका अङ्क हेर्दै यताउता घुमाइरहे त्यो कालो तारलाई। तार जस्तो देखिए पनि वास्तवमा चाहिँ लामो पाइप रहेछ, ठाउँ ठाउँको रगतको नमुना लिन मिल्ने। नमुनाहरू यो यस कोठाको, यो यस नलीको भन्दै छेउमा उभिएकी नर्सलाई दिँदै गए। त्यसरी नै हरेक कोठा र नलीहरूको प्रेसर टिपाउँदै गए। बीचबीचमा मलाई केही बुझाउन खोज्थे। मैले भुत्लो भाङ नबुझेको देखेर पछि पछि त आमालाई केही गाह्रो छ कि छैन सोध मात्र भन्न थाले। करिब आधा घन्टामा आमाको जाँच सकियो। तिमी भलुदाकै कोठामा गएर बसिराख, म त्यहीँ आउँछु अलिअलि हिसाब गरेर, डाक्टरले मलाई पठाए। आमासँगै म क्याबिनसम्म आएँ। नवदाजु र म त्यसपछि भलुदाको कोठातिर लाग्यौँ, सुरेश दाजुलाई आमाको कुरुवा राखेर। के भयो भाइ? बाटैमा नवदाजुले साउथी गरे जसरी सोध्नुभयो। खै केही बुझिनँ, भलुदाकोमा जाऊ, म हिसाब गरेर त्यहीँ आउँछु भनेका छन्। हामी पुग्दा भलेउदा र ती क्याथ गर्ने डाक्टर चिया खाँदै गफ गर्दै रहेछन्। हामीलाई बस्न भन्दै भलेउदाले भने, राज अपरेसन गर्न मिल्छ तर अलि खतरा चाहिँ छ है। हामीले सुन्न चाहेको मिल्छ थियो, खतरा त कुन अपरेसनमा हुँदैन र, हेर फोक्सोको रक्तनलीको प्रेसर निकै भएकाले मुटु र फोक्सोले अपरेसन नधान्न सक्छ। फेरि अपरेसन नगरे त जिन्दगी पनि धेरै लामो नहोला, के भन्छौ? हाम्रो पहिलेदेखिकै निर्णय तयार थियो, हुन्छ बलौदा अपरेसन गर्ने। भोलिपल्ट हामी फेरि घर फर्क्यौँ, अपरेसनका लागि तयार हुन्। अनि अर्को दिन खुसी हुँदै लुगाङ सहर छेउकै तालमा पौडी खेल्न गयो तिनै भाइ। वार पार गरौँ पौडिँदै भन्दा धत 2 किलोमिटर जति होला, म त गर्दिनँ, बरु डुङ्गा ख्याउँदै पछि पछि आउँछु भन्दै नव दाजु पन्छिनु भयो। सुरेश दाजु र म लाग्यौँ पौडिँदै पारीतिर। थामा न भाइ थाकेँ, स्यास्या गर्दै सुरेश दाजुले भन्नुभयो। पछाडि फर्केर हेरेको सुरेश दाजु आरनको खलाती झैँ मुख बाहिर लामो लामो सास फेर्दै बिस्तारै पौडिँदै हुनुहुन्थ्यो। उहिले तल घरमै हुँदा एकपटक मैले सुरेश दाजुको पेन्टको गोजीबाट खाप चोरेको थिएँ, फुटबल खेलिरहेका दाजुका लुगा कुर्नेन्यूमा। भोलिपल्ट तिनै 38 टाकाका खाप र राङको नयाँ ढिक्किल बोकेर नमुना स्कुलतिर कुद्दै थिएँ, दाजुले शङ्का गरिहाल्नुभयो। अनि त खानतलासीपछि मेरो खाप किन चोरिस् भन्दै नराम्ररी राम धुलाइदिनुभयो। किन बिर्सिन्थे र त्यो पिटाई? आज सुरेश दाजु ठस ठस कन्दै मेरो पछि पछि पौडिँदै आउनु परेको रमाइलो लाग्यो। पछाडि फर्केर हेरे सुरेश दाजुको आँ गरेको मुख हेर्दा हेर्दै विकराल हुँदै गयो, दन्त्यकथाको कुनै राक्षसले महलै खाने गरी बाएको मुख जस्तै। ओठै निर उभिएर निशाना लिए, ढिक्किलले बुद्धि बङ्गारा नजिकै कपेर गिजाको बिरालोमा अडाए। वाह अब लु त गनेर 38 टाकाको बेट राखे। सुरेश दाजुले पनि आफ्नो ढिक्किल कप्नुभयो। 1, 2, 3 मेरो औँलाले नाप्दा त 3 अङ्गुल पर पुगेछ। मेरो ढिक्किलबाट 1 अङ्गुलभन्दा बढी टाढा पुगेको आफ्नो ढिक्किलसँगको दूरी 4 चोटि बुढियाउँला थिची थिची नाप्दा पनि उपाय नलागेर उदास भएको दाजुको अनुहारसँगै 38 टाका गनेर मतिर बढेका हात कल्पिए। अनि त रोक्दा रोक्दै मुखबाट हाँसो फुस्किहाल्यो। अझ हाँस्छस् तै जा, म हाँसेको देखेर सुरेश दाजुलाई खिज्जायो भन्ने परेछ। अनि त अर्को किनार आइपुग्नै लागेको भए पनि भो सक्दिनँ भन्दै नव दाजुको डुङ्गामा सहारा लिन पुग्नुभयो। मेरो ढिक्किल सुरेश दाजुको मुखैमा छुट्यो जस्तो लाग्यो, त्यसैले एक्लै हाँस्दै पौडिरहेर पौडेर पारीको किनार पुगे। वाह आज मैले आफ्नो हिरोलाई जितेँ। रसियामा मेडिसिनको पढाइ अलिक फरक थियो, भाषा बाहेकै 6 वर्षसम्म पढ्नुपर्ने अनि हरेक वर्ष 2-2 वटा सेमिस्टर, एउटा सेमिस्टरमा 7-8 वटा विषय पढ्नुपर्ने र 4-5 वटा जतिको चाहिँ जाँच दिनुपर्ने। जाँचको नम्बर चाहिँ 3 आए पास मात्रै, 4 आए राम्रो र 5 भनेको डिस्टिङ्सन। हरेक विषयमा यस सेमिस्टरमा के पाठ पढ्नुपर्छ, के प्रश्नको जवाफ दिन सक्षम हुनुपर्छ आदि कुरा लेखेका ससाना कोर्स गाइड पनि किताबसँगै दिन्थे। हरेक सेमेस्टरमा पुस्तकालयबाट पुरै 1 सेट किताब दिन्थे, त्यसैले किताब चाहिँ किन्नै नपर्ने। हरेक क्लासमा गएर डाक्टर शिक्षकबाट आजको पाठका लागि उत्तीर्ण भन्ने आशयको परिणाम ल्याउनु पर्ने। कुनै पनि विषयको क्लासमा नगएको खण्डमा त्यो दिनको पाठ पढेर अतिरिक्त समयमा सम्बन्धित विभागमा गई शिक्षकले सोधेका प्रश्नको जवाफ दिनुपर्थ्यो। सबै पाठको जवाफ सन्तोषजनक भए मात्रै सेमेस्टरको अन्त्यमा हुने जाँचमा सहभागी हुन पाइन्थ्यो। यसरी हरेक विषयको एक्रेडिसन लिने प्रक्रियालाई जाँच्यौत लिने भनिन्थ्यो। एउटा पासबुक जस्तै किताब हुन्थ्यो फोटोसहितको, त्यसमा सबै जाँच्यौत भएका विषय लेखिएको हुन्थ्यो, साथै आफ्ना सुरुदेखिकै जाँचका प्राप्ताङ्क पनि। त्यो किताब एकपल्ट सरस्वती हेरी थाहा भइहाल्थ्यो फलानु विद्यार्थी पढाइमा कस्तो छ भनेर। अब अरू 10 दिन जति बेलुन फुकेर बस्नु, अपरेसन मिएको 2 हप्तातिर गर्ने, भल्युदाको आश्वासनसँगै म लभोव लागेको थिएँ। जाँच नजिकै आएकाले सबै विषयको जाँच्यौत लिन। तर 6 वटा क्लासमा गएल छ, 2टा त बाँकी नै छ पढाउनलाई, म त जाँच्यौत दिन्न, बायोकेमिस्ट्रीकी बुढी कराइन्। त्युदमिला मिखाइलोभना रसियामा 1 र 20 को नाम लिएर सम्बोधन गरेपछि आदर गरेको मानिन्छ। मेरी आमा मुटुको अपरेसन गराउन लुगाङ्स आउनुभएको छ, त्यसैले केही क्लास छुट्यो, फेरि चाँडै जानु पनि पर्नेछ। मैले सबै पाठ तयार पारेको छु, बरु सोध्नुहोस् न। अह ती बुढीले मान्दै मानिनन्, आठ आठवटा क्लास छोडेको सजाय एकै दिनमा त कसरी हुन्छ भनेर लिडी डिपी गरिरहेन्। ल त ल, पाँच दिन लगातार बेलुका आएर सबै पाठको चित्त बुझ्दो जवाफ दिइस् भने जाच्यो दिउँला। बल्ल पाँच दिनमा झरिन्। दस दिनमा अपरेसन गर्ने भनेको छ। आउँदा आउँदा एक दिन गइहाल्यो, आज अर्को दिन पनि खेर जाँदैछ। जम्मा आठ दिन बाँकी छ। अनि यही टिमुर्केकी बुढी पाँच दिन उनैकोमा आइज भन्छन्। आफूलाई रुँला रुँला जस्तो भइसक्यो। अरू के भन्नु र खै? क्लासका साथीहरूलाई हेरे। सबै साथीले उसको कुरा साँचो हो र उसलाई जान जरुरी छ भनेर अनुरोध गरेपछि अलि मत्थर भइन्। म राम्रो विद्यार्थी हुँ भनी मेरो जाच्यत किताब देखाएपछि चाहिँ बल्ल माने जस्तो गरिन्। सबैको जवाफ चाहिँ दिनैपर्छ है भोलि बेलुका। यसरी बायोकेमिस्ट्रीको जाच्योत अर्थात् एक्रिडेसन पाएँ। अरू विषयमा पनि गाह्रो नभएको होइन, तर धेरथोर अनुनय विनयले काम गर्यो र सबै विषयको जाच्योत पाइयो। अब तीन चार हप्तैसम्मका लागि म फुर्सदिलो भएँ इन्स्टिच्युटको तर्फबाट। लुगाङ्स छोडेको नौवै दिन बिहान म रेलवे प्लेटफर्ममा थिएँ पुनः लुगाङ्स जानका लागि। भोलि बिहान अपरेसन सुरु हुनुभन्दा अगाडि नै पुगिहाल्छु भन्ने हिसाबले ट्रेन चढेँ, तर दुर्भाग्य ट्रेन निकै ढिलो भयो। बाटोमा केही समस्या भएर होला। स्टेशनबाट हस्पिटल पुग्दा दस बजिसकेछ। आमालाई अपरेसन गर्न नौ बजी नै लगिसकेछन्, भेट्न पाइन। आमा कान्छो खोइ आइपुगेन भनेर सोध्दै हुनुहुन्थ्यो। सुरेश दाजुलाई सुनाउन हतारो भइरहेको रहेछ। आफूलाई आमा नभेटेकोमा त्यसै नरमाइलो लागिरहेको बेला किन भन्नु परेको होला? नजिकै आएको अन्तिम जाँचका लागि पढ्न भनी नव दाजु किताब लिएरै बस्नुभएको थियो, तर किताब बन्द अवस्थामा हातमै थियो। अनि आफू चाहिँ हार्ट सेन्टरको करिडोरको एक छेउबाट अर्को छेउ पेन्डुलम जसरी हल्लिँदै हुनुहुन्थ्यो। हामीलाई दिएको क्याबिनमा झोला फालेर म पनि केही बेर करिडोरमै उभिएँ। त्यसपछि त नव दाजुलाई साथ दिने भइहालेँ। विपरीत दिशाबाट करिडोरका टायलहरू कुल्चिँदै तीन बजेतिर अपरेसन थिएटरबाट आमालाई आइसियूमा ल्याए। हामीले आइसियूमा छिराउनु अघि बेहोस आमालाई झुलुक्क हेर्ने मौका पायौँ। बल्याउँदा त्यहाँ थिएनन्। अरू कसलाई के सोध्ने? मन झन अस्थिर भयो। सबैका आँखामा हेरे। सायद कसैका आँखा जुद्लान् र स्वाभाविक रूपमा केही शब्द भनिहाल्लान् कि भनेर। अह, कसैले पनि मतिर हेरेन। बल्याउँदालाई देख्नु अगाडिको आधा घण्टा पनि एक जोग जस्तो गरी बिताइयो। बल्याउँदा कस्तो भयो अपरेसन? पर करिडोरमा देख्ने बित्तिकै उतैतिर हतारिएर लम्केका नव दाजुले सोधिहाल्नु भयो। अपरेसन त ठिक भयो, तर के? आत्तिँदै बल्याउँदालाई वाक्य पुरा गर्नै दिनुभएन दाजुले। नआत्तिउन राज, मैले अहिले के कस्तो हुन्छ भन्न अलि चाँडै भयो मात्र भनेको। हेरौँ। धन्यवाद बल्याउँदा। अनि कहिले थाहा हुन्छ त? होसमा आएपछि बल्ल भन्न सकिन्छ। अहिले औषधिले गर्दा बेहोस हुनुहुन्छ, बिस्तारै होस आउनुपर्छ। त्यति बेला बल्ल अब कस्तो हुन्छ भनौँला है। थपे, म अर्को अपरेसनमा गएँ ल। केही सम्झे जस्तो गरी आइसियूतिरै फर्किए। कसैलाई बोलाउँदै दिमा दिमा आइसियूबाट एउटा दारीवाल तर हँसिलो अनुहारका डाक्टर निस्किए। उनलाई लिएर बल्याउँदा हामीतिरै आए। दिमा, यी राज, नव दाजुलाई चिनाउँदै, र यी अर्का राज, मेरो नामबीच पनि राज भएकाले मलाई रसियनहरू राज नै भन्थे। दुवै यहीँ डाक्टरै पढ्दैछन् र यिनकी आमा अघि अपरेसन गरेकी हुन्। दिमा आइसियूका राम्रा विशेषज्ञ डाक्टर हुन्। तिमीहरूकी आमाको अब सबै जिम्मा यिनकै हुनेछ। ल है, म चाहिँ गएँ। हामीलाई हात मिलाउँदै गरेको अवस्थामा छाडेर हिँडे बल्याउँदा। डाक्टर रामेश कोइरालाको संस्मरणात्मक कृति आमाको मुटुको वाचन गरिरहेका छौँ हामीले श्रुति सम्वेगमा। शुक्रबारको श्रुति सम्वेगमा आज यसको छैठौं श्रृङ्खला मैले ल्याएर पृष्ठ 126 रोकेको छु। यो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो र 156 पृष्ठको पुस्तक छ। यसको बाँकी अंश आगामी दिनहरूमा म सुनाउँदै जानेछु। अर्को शुक्रबारको श्रुति सम्वेगमा फेरि आमाको मुटुको 7 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।